रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज सुर्खेतको लेक गाउँमा 50 लाखको लिफ्ट सिँचाई योजना बन्दै जाजरकोट सामुदायिक वनमा 590 राउन्ड गोली फेला पर्यो।
स्थानीय तहको पुनर्संरचनाको प्रक्रिया लम्बिने डाक्टर गोविन्द केसीको 9 पटक अनसनमा।
कोलम्बियामा 52 वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य, अमेरिका र रुसबीच सिरिया विवाद चर्किँदै दुवै आरोप प्रत्यारोपमा उत्रिए।
र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलमा विशाल वारियर्स र पञ्चकन्या तेज विजयी, कप्तान पारस खड्का 1 रनले शतक बनाउन वञ्चित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट मधुबन र दिपेशको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको लेकगाउँ गाविस 5 ओदाल तालमा 50 लाखको लिफ्ट सिँचाई योजना बन्ने भएको छ। साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना रिजम र ओदालता स्थित जागरण कृषि समूह बीच 58 लाखको सोलरबाट लिफ्ट सिँचाई आयोजना बनाउने सम्झौता भएको हो। आयोजनाको 33,291 र समूहको 25,86,303 गरी कुल 58,86,594 रुपियाँको सिँचाई आयोजना बन्न लागेको हो। नजिकैको खोलाबाट 40 मिटर अग्लो उचाइमा पानी रिजर्भ गरी त्यो ठाउँमा करिब 35 घर परिवारलाई सिँचाई सुविधा पुग्ने जनाइएको छ। सिँचाई सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरूले आय स्तर बढाउने लक्ष्य रहेको स्थानीय ईश्वरी सुनारले बताउनुभयो। 1 वर्षभित्रै निर्माण हुने योजना अन्तर्गत तरकारी संकलन केन्द्र भवन, टनेल निर्माण, कृषकहरूको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। समूहका अध्यक्ष तेज कुमारी सुनारको अध्यक्षतामा भएको सार्वजनिक सुनाईमा वरिष्ठ कृषि विकास अधिकृत विजय कुमार गिरी, लेकगाउँ गाविस सचिव चेतन प्रसाद आचार्य, केसीडीसीका गंगा श्रेष्ठ, कंग्रेसका प्रदीप जीसी, एमालेका हरिलाल सलामी, नेकपा माओवादी केन्द्रका मेखलाल सलामी लगायतले आयोजनाको सफलताको शुभकामना दिनुभएको छ।
जाजारकोट प्रहरीले भेरीमालेका 3 स्थित स्यालापाखा सामुदायिक वनमा 590 राउन्ड गोली फेला पारेको छ। जंगलको भीरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालिभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो। जाजारकोट डोल्पा सडकको दक्षिणतर्फ 100 मिटर तल गोली फेला परेको उहाँले जानकारी दिनुभयो। सडकमा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको गोली प्रहरीको हतियारमा नलाग्ने खालको रहेको बताइएको छ। सशस्त्र द्वन्दकालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपष्ट पारेर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 2 वर्ष अघि प्रहरीले जाजरकोटको रिम्नामा रहेको रानीवनबाट ठूलो मात्रामा हतियार बरामद गरेको जाजरकोटबाट पत्रकार बद्री पन्तले बताएका छन्।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश तेजबहादुर केसीले संचार माध्यममा ज्ञान र शक्ति दुवै हुने बताउनु भएको छ। वीरेन्द्रनगरमा प्रदेश एफएमको उद्घाटन कार्यक्रममा उहाँले संचार माध्यम ज्ञान र शक्तिको स्रोत भएकाले यसको सही सदुपयोग हुनुपर्ने उल्लेख गर्नुभयो।
अब यो प्रेस र पत्रकारिताका कुराहरू चाहिँ अनि बढी महत्त्व पनि छन्, संवेदनशील पनि छन्। सूचना हो, सूचना भनेको चाहिँ ज्ञान हो, अर्कोतर्फ शक्ति पनि हुन्छ यसको पछाडि चाहिँ। त्यस कारणले यो ज्ञान र यो शक्तिको एउटा स्रोत पनि हो, केन्द्र पनि हो, जसले मानिसहरूलाई संवेदनशील बनाउँछ, संवाद पनि बनाउँछ र अलिकति उद्वेलित पनि बनाउँछ, मनोरञ्जन पनि बनाउँछ। सबै कुराहरू चाहिँ यसले चाहिँ प्रदानहरू गर्दछ र यसको यस मामलामा यसले अग्रणी भूमिका लिँदै छ।
विगत र अहिलेको संचार माध्यमको निकै भिन्नता रहेको औल्याउँदै उहाँले जनतालाई सूचकको अधिकारलाई संचार माध्यमले स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
पहिलेको सन्दर्भ र अहिलेको सन्दर्भमा धेरै आकाश जमिनको फरक भइसकेको छ। पहिला एउटा यो छापाको प्रेसहरू मात्र हुन्थ्यो, अब अहिले डिजिटलको प्रविधि पनि आएको छ, त्यसको निर्देशिकाहरू पनि बन्ने तयारमा थियो, तर त्यो सहमति भयो कि भएन प्रेसहरूको बिचमा चाहिँ त्यो म ठ्याक्कै भन्न सक्दिनँ। र त्यसरी नै के भन्दाखेरि विद्युतीय माध्यम पनि छ संचारको चाहिँ, जो यही एफएमहरूलाई चाहिँ हामीले लिन सक्छौँ, जसले के भन्दाखेरि जनताका धाराहरू र विभिन्न समुदायका विचारहरू लिएर र अगाडि बढ्ने गर्दछ र यो सन्दर्भमा पुराना र पछिका मान्यताहरूमा धेरै फरकहरू आइसकेका छन्। यो बन्द प्रणालीको अवस्थाहरूमा र प्रजातान्त्रिक अथवा चाहिँ गणतन्त्रको प्रणालीहरूमा धेरै खुलापनहरू चाहिँ आएको छ र अभिव्यक्तिको जुन स्वतन्त्रता छ त्यसको चाहिँ दायराहरू पनि धेरै असीमितहरू भइसकेका छन्।
दिन प्रतिदिन संचार माध्यमहरू सशक्त हुँदै गएको उल्लेख गर्दै मुख्य न्यायाधीश केसीले प्रदेश एफएमको उन्नति र प्रगतिको कामना समेत गर्नुभयो। कार्यक्रममा जिल्ला अदालत सुर्खेतका न्यायाधीश कैलाश प्रसाद सुवेदीले संचार माध्यमले जनतालाई निष्पक्ष भरपर्दो र विश्वासिलो सूचकहरूमा हुनुपर्नेमा जोड दिनुभयो। नेपाली कंग्रेसका भीमबहादुर साई परिहारले संचार माध्यमहरू छ नम्बर प्रदेशको समृद्धिको सारथी बन्नुपर्ने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष ध्रुवकुमार साईले राजनीतिक प्रतिवेदन एजेन्डा सकिएकाले अब संचार माध्यमहरू आर्थिक परिवर्तनमा उत्रिनु पर्नेमा जोड दिनुभयो। यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठम्मरबहादुर विष्टले समाजलाई सही मार्गमा हिँडाउन संचार माध्यमको अहम भूमिका हुँदै आएको चर्चा गर्नुभयो। कार्यक्रममा प्रदेश एफएमका संचालक समितिका अध्यक्ष सचिन रोकाले राजनीतिक प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा एफएमले आफ्नो काम गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, क्षेत्रीय हुला कार्यालयका लोकबहादुर सुनार, उद्योग वाणिज्य संघका वासुदेव शर्मा, राष्ट्रिय उद्योग व्यापार संगठनका सूर्य विक्रम थापा, प्रेस सेन्टरका लक्ष्मीपुन, प्रेस युनियनका गणेश कार्के, प्रेस चौतारीका सूर्यप्रकाश कडेल लगायतले सन्तुलित पत्रकारितामा जोड दिनुभयो।
जीवको ठक्करबाट दाङमा एक बालकको ज्यान गएको छ। पश्चिम दाङबाट तुल्सीपुरका लागि छुटेको राय एक ज 386 नम्बरको यात्रुवाहक जीवको ठक्करबाट पवन नगर 5 कुमलगढीका 7 वर्षका दीपक चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। धनौरीबाट तुल्सीपुर हिँडेको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा ज्यान गएको हो। ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई कारवाही गरेर तुल्सीपुर ट्राफिक प्रहरीले 2 महिनामा 4.5 लाख बढी राजस्व असुली गरेको छ। आर्थिक वर्ष 73-74 पहिलो चौमासिक अन्तर्गत श्रावण र भदौ महिनामा 800 सवारीलाई कारवाही गरेर 4,69,000 रुपियाँ राजस्व असुली गरेको ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। श्रावण महिनामा सबैभन्दा धेरै 138 मोटरसाइकल कारवाहीमा परि 82,000 राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। यस्तै 126 जीप कारबाट 77,562 ट्र्याक्टरबाट 31,500 रुपियाँ, 44 बसबाट 23,000, 19 ट्रकबाट 9,500 रुपियाँ राजस्व असुली भएको कार्यालयले जनाएको छ।
बझाङमा 3 वर्षभित्र बालविवाह अन्त्य गर्न भने गरिएको प्रतिबद्धता चुनौतीपूर्ण रहेको सरकारवालाले बताएका छन्। बझाङलाई 2076 सालमा बालविवाह मुक्त जिल्ला घोषणा गर्ने भनिए पनि निकै चुनौतीपूर्ण रहेको नागरिक समाजका अगुवा धर्मजङ्ग बहादुर सिंहले बताउनुभयो। बालविवाह रोक्ने कुरा केवल कागज, गोष्ठी तथा सभा समारोहमा मात्र सीमित रहेकाले बालविवाह रोक्ने अभियानमा लागेको बाल बालिकाको गुनासो छ। उनीहरूले बाल विवाह रोक्न सबै राजनैतिक दल, नागरिक समाज, सरकारी निकाय तथा सरकारवाला सबै एक भएर लाग्नुपर्ने बताएका छन्। महिला तथा बालबालिका कार्यालयका अनुसार प्रत्येक 3 महिलामा 1 15 वर्ष नपुग्दै विवाह हुने गरेको छ। कार्यालयकै तथ्याङ्कले 18 वर्ष नपुग्दै विवाह भएका 52% किशोरीहरूले आफ्नो पढाइलाई निरन्तरता दिने न्यून सम्भावना रहेको देखाएको छ। बझाङका महिला विकास अधिकृत लीला घलेले यस्तो अवस्थामा किशोरीहरू विभिन्न प्रकारका घरेलु हिंसाका शिकार बन्ने गरेको उल्लेख गर्नुभयो। बाल विवाह अन्त्य गर्नका लागि बझाङ जिल्लाका 20 गाविसमा किशोरी सञ्जाल गठन गरिएका छन्। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने
रेडियो भेरी एफएम
सुर्खेतको लेक गाउँमा 50 लाखको लिफ्ट सिँचाइ योजना बन्दै झाजरकोट सामुदायिक वनमा 590 राउन्ड गोली फेला। स्थानीय तहको पुनर्संरचनाको प्रक्रिया लम्बिने डाक्टर गोविन्द केसी 9 अनसनमा। कोलम्बियामा 52 वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य। अमेरिका र रुसबीच सिरिया विवाद चर्किँदै दुवै आरोप प्रत्यारोपमा उत्रिए। र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलमा विशाल वारियर्स र पञ्चकन्या तेज विजयी, कप्तान पारस खड्का 1 रनले शतक बनाउनबाट वञ्चित। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। रोल्पाका 10 सरकारी कार्यालयमा दरबन्दी अनुसार 114 कर्मचारी खाली भएपछि सेवा प्रभावित भएको सम्बन्धित कार्यालयले जनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत 1 मेडिकल रेकर्डर लगायत गरी 18 कर्मचारीको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिनुभयो। यस्तै जिल्ला कृषि कार्यालयमा बागवानी विकास अधिकृत 1, योजना अधिकृत 2, प्राविधिक सहायक 5, नायब प्राविधिक सहायक सहित 14 पद खाली रहेको छ। यसै गरी जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत 2, विद्यालय निरीक्षक 4, लेखा अधिकृत 1, प्राविधिक सहायक 3 गरी 10 पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो। जिल्ला विकास समिति मातहतका गाविसका कार्यालयमा गरी योजना अनुगमन तथा प्रशासकीय अधिकृत सहित 7 गाविस सचिव नहुँदा सेवा प्रभावित भएको स्थानीय विकास अधिकारी सुशील वैद्यको भनाइ छ। जिल्ला वन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्।
आफ्ना माग पूरा नभएको भन्दै त्रिवी शिक्षण अस्पतालमा डाक्टर गोविन्द केसीले 9 अनसन शुरू गर्नु भएको छ। माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएको भन्दै उहाँले राजधानीमा पत्रकार सम्मेलन गरेर 9 अनसन शुरू गर्नु भएको हो। केसीका माग समेटेर चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भइसके पनि आफ्नो माग अझै पूरा नभएको भन्दै 4 मागसहित केसीले अनसन शुरू गर्नु भएको हो। डाक्टर केसीले यसपटकको अनसनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महा अभियोग लगाउनु पर्ने मागलाई जोड़ दिनु भएको छ। उहाँले आफूले पेश गरेका सुझाव अनुकूल संशोधन गरी चिकित्सा शिक्षा ऐन संसद जारी अधिवेशनबाटै पास हुनुपर्ने, माथिमा कार्यदलले तोकेकै शुल्कमा मेडिकल शिक्षा ग्यारेन्टी हुनुपर्ने लगायतका माग राख्नु भएको छ। स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै यसअघि आउनुभएका केसी यसअघि असार 26 गतेदेखि 16 गतेसम्म आमरण अनसन बस्नु भएको थियो।
ठूला तीन दलको नयाँ सहमतिसँगै स्थानीय तहको मापदण्ड फेरबदल गर्दा पुनर्संरचनाको प्रक्रिया लम्बिने भएको छ। स्थानीय पुनर्संरचना आयोगका सदस्य माधव अधिकारीले फेरि पुरानै प्रक्रिया दोहोऱ्याउनु पर्ने भएकाले सरकारलाई प्रतिवेदन बुझाउन ढिलो हुने बताउनुभयो। आयोगले यही महिनाको मसान्तभित्र प्रतिवेदन बुझाउने गरी तयारी गरे पनि मुख्य तीन दलले जिल्लामा अहिले रहेका इलाकालाई आधार मानि स्थानीय निकायको पुनर्संरचना गर्ने सहमति गरेका छन्। यसअघि आयोगले स्थानीय तहको संख्या 565 प्रस्ताव गरे पनि तीन दलको सहमति अनुसार अब यो संख्या 900 हाराहारीमा हुने बताइएको छ। हिमालय उपाध्यक्ष भीम रावलले अहिलेका इलाकालाई आधार मानेर फेरि संख्या निर्धारण गर्नुपर्ने सहमति भएको बताउनुभयो। यी इलाकालाई जस्ताको तस्तै गाउँपालिका वा नगरपालिका भने नबनाइने उहाँको भनाइ छ। अब तीन दलको निर्णय अनुसार स्थानीय तहको मापदण्डमा केही फेरबदल गर्न सरकार संविधानको व्यवस्था अनुसार आयोगलाई सिफारिस गर्नेछ।
त्रिशुली नदीमा जीप खसेर बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरे सहित उहाँका 2 भाइहरूको खोजी कार्य जारी रहेको छ। म्याग्नेटको समेत प्रयोग गरी जीप खोजिरहेको भए पनि जीप पूर्ण रूपमा नदीमा डुबेको कारण कठिनाई भएको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताउनुभयो। 12/9/15/31 नम्बरको स्कर्पियो जीप अस्ति राति मुगलिन र कुरिन्टारको बीचमा पर्ने गोप्टे भीर भन्ने स्थानमा करिब 300 तल त्रिशुलीमा खसेको थियो। घिमिरेका आमा 80 चैतन्य कुमारी घिमिरे, अङ्गरक्षक रामचन्द्र कार्की र आफन्त नारायण प्रसाद काफ्लेको शव भेटिएको छ भने गाडी चालक विष्णु राईको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। मुक्तिनाथ गएर काठमाडौँ फर्किँदै गरेका बेला उहाँहरू दुर्घटनामा पर्नु भएको हो।
सभामुख वंशरी घरतीले प्रमुख तीन दलका नेतालाई व्यवस्थापिका संसद मातहतका विषयगत र विशेष समितिको गठन तथा सभापति चयनका सम्बन्धमा यथाशीघ्र सहमतिमा पुग्न निर्देशन दिनुभएको छ। प्रमुख दलका केही नेता र प्रमुख सचेतकसँगको छलफलमा सभामुख घरतीले महाअभियोग सिफारिससहित 3 समिति गठनको प्रस्ताव गर्नुभएको छ। संविधानको धारा 101 कुनै व्यक्ति विरूद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण भए नभएको छानबिन गरी सिफारिस गर्न महाअभियोग सिफारिस समिति बनाउने उल्लेख गरिएको छ। सभामुखले संविधान कार्यान्वयन तथा निर्देशन समिति र आचरण अनुगमन समिति गठनको प्रस्ताव पनि गर्नुभएको थियो। संसद सचिवालयले थप गृह कार्य गर्ने र यही असोज 13 गतिको बैठकमा थप छलफल गर्ने सहमति भएको सहायक प्रवक्ता कुइकेनले बताए। तथा जलस्रोत र सार्वजनिक लेखा समितिको खाली सभापति चयन तथा संविधान कार्यान्वयन संसदको र महाअभियोग सम्बन्धी समितिमा सभामुखले छलफल गर्न सभामुखसँगको छलफलपछि यही असोज 14 गते कृषि तथा जलस्रोत समितिको सभापति चयन गर्ने सहमति भएको छ। तत्कालीन सभापति गगन कुमार थापा मन्त्री भएपछि खाली रहेको पद अरू पार्टीले दावी नगर्ने समझदारी भइसकेको छ। नेकपा माओवादीका सांसद जनार्दन शर्मा वर्तमान सरकारमा सहभागी भएसँग रिक्त रहेको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाउने भएको छ। गठन समिति सभापति र सदस्यहरूको चयन समानुपातिक आधारमा अघि बढ्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो। संसदीय सुनवाई विशेष समिति, संविधान कार्यान्वयन अनुगमन समिति लगायतको गठन लगायतका विषयमा प्रारम्भिक खाका प्रस्तुत गर्न व्यवस्थापिका संसद सचिवालयलाई जिम्मेवारी दिइएको छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
सत्तारूढ नेकपा माओवादी केन्द्रले पार्टीको नयाँ राजनीतिक कार्यदिशा माफ गर्नुहोला। सुर्खेतको लेकगाउँमा 50 लाखको लिफ्ट सिँचाई योजना बन्दै, जाजरकोटको सामुदायिक वनमा 590 राउन्ड गोली फेला, स्थानीय तहको पुनर्संरचनाको प्रक्रिया लम्बिने, डाक्टर गोविन्द केसी 9 पटक अनसनमा, कोलम्बियामा 52 वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य, अमेरिका र रुसबीच सिरियाको विवाद चर्किँदै दुवै आरोप प्रत्यारोपमा उत्रिए, र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलमा विशाल वारियर्स र पञ्चकन्या तेज विजयी, कप्तान पारस खड्का 1 रनले शतक बनाउन वञ्चित। यी हुन् अहिलेसम्मका मुख्य खबर।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सत्तारूढ नेकपा माओवादी केन्द्रले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्न अर्को महिना राष्ट्रिय भेला बोलाएको छ। माओवादी हेडक्वार्टरको बैठकले कार्तिक 10 र 11 गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि भेलाको आयोजना गर्न लागि हो।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका 31 दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्। आयोगले संवैधानिक प्रावधानका बारेमा राजनीतिक दलसँग गरेको छलफलमा सहभागी दलले निर्वाचनमा भाग लिइसकेका दललाई अध्यावधिक मात्र गराए पुग्ने सुझाव दिएका हुन्। बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत 31 दलका शीर्ष नेताको सहभागिता रहेको छ।
सुर्खेतको वीरेन्द्रनगर 3 मा रहेको मास्टर महेन्द्रेश्वर मन्दिर धार्मिक समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाले यामलाल गौतमको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा उदयलाल गौतम, सचिवमा नीलकण्ठ गौतम र कोषाध्यक्षमा हिमलाल गौतम रहनु भएको छ। साधारण सभाका प्रमुख अतिथि हेमप्रसाद पन्तले गौतम वंशावलम्बी स्मारकको विमोचन गर्नुभएको छ। कार्यक्रममा समाजसेवी किरण किशोर पन्त, कालुराम गौलाकोटी, श्यामलाल अधिकारी, अमरबहादुर कार्की, कृष्णप्रसाद गौतम लगायतले सभ्य समाज निर्माणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सभामा समाजका कोषाध्यक्ष विष्णु गौतमले 3,51,430 रुपियाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्की रामलाई ज्ञापन पत्र बुझाउनु भएको छ। उहाँले एक्लै 5 बुँदे ज्ञापन पत्र बुझाउनु भएको हो। ज्ञापन पत्रमा समानुपातिक विज्ञापन नीति व्यवहारमा कार्यान्वयन गर्ने व्यवस्था, सञ्चार माध्यमहरूलाई दिइँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम दोब्बर बनाउनु पर्ने लगायतका माग राखिएको छ।
नेपाली विविधता शान्ति र एकता भन्ने मूल नारा साथ मेची महाकाली यात्रा थालेका दाङका रमेश रेशम केसीले पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गर्नुभएको छ। राष्ट्रिय एकता, सहमति, सहकार्य लगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेको बेला 14 दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गर्नुभएको हो। लायन्स क्लब अफ कोराई सिटीका उपाध्यक्ष समेत रहनुभएका केसीले गत भदौ 28 गते मेचीबाट साइकल यात्रा सुरु गर्नुभएको हो।
अब केही विदेशका खबर। कोलम्बियामा 52 वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य भएको छ। कोलम्बिया सरकार र विद्रोही समूह फार्क बीच युद्ध अन्त्यका लागि ऐतिहासिक सहमति भएको हो। राष्ट्रपति जुआन म्यानुअल सान्तोस र फार्क विद्रोहीका नेता किमो लियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ। कार्यक्रममा फार्क विद्रोहीका नेता किमो लियोनले सन् 1964 कम्युनिस्ट पार्टीको सशस्त्र समूहको रूपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीति लाग्ने प्रतिबद्धता जनाउनु भयो। सम्झौता अनुसार फार्क समूह अब राजनैतिक पार्टीका रूपमा स्थापना हुनेछ भने सम्झौता कानून बन्नु अघि अर्को हप्ता जनमत संग्रहबाट पास हुनेछ। शान्ति सम्झौतामाथि आगामी अक्टोबर 2 तारिकमा जनमत संग्रह हुनेछ। आधा शताब्दी भन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा 2,60,000 मानिसको ज्यान गएको थियो भने 60 लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।
अमेरिकाले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ। संयुक्त राष्ट्रसंघका सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कारवाहीबारे रुसले गलत सूचना दिएको आरोप लगाएको छ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमाथ्या पाओरले सिरियामा रुसी कारवाही आतंकवाद विरूद्धको लडाई नभई आम जनता विरुद्धको बर्बरता भएको टिप्पणी गर्नुभयो। विपक्षीहरूको आश्रय स्थल एलोपोमा रुस र सिरियाली सेनाले स्थल र हवाई दुवै तर्फबाट आक्रमण गरेको भन्दै उहाँले हालैको दिनमा मात्र 150 भन्दा बढी हवाई आक्रमण गरिएको बताउनुभयो।
अन्त्यमा अब एउटा खेल खबर। कप्तान पारस खड्काको विस्फोटक ब्याटिङसँगै राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलमा विशाल वारियर्सले सगरमाथा लिजेन्ड्सलाई 25 रनले हराएको छ। किर्तिपुर मैदानमा भएको खेलमा 175 रनको लक्ष्य पछ्याएको सगरमाथा पाँच विकेट गुमाएर 149 रनमा मात्र बनाउन सक्यो। सगरमाथाका लागि सुनिल धमलाले 60 बलमा 87 रन र मेहबुब आलमले 13 बलमा 27 रन बनाए पनि जितका लागि पर्याप्त भएन। विशाल वारियर्सका सोसन भारीले दुई साथै दिपेश खत्री र सागर पुनले एक एक विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङ पाएको विशाल वारियर्सका लागि कप्तान खड्काले 45 बलमा 2 चौका र 10 छक्का सहित 900 रन बनाउनु भयो। 11 छक्का प्रहार गर्ने क्रममा खड्काको प्रहारलाई सगरमाथाका रूपेश श्रीवास्तवले बााउन्ड्री लाइनमा समातेपछि उहाँ शतकबाट मात्र 1 रनले वञ्चित हुनुभयो। यस्तै पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई 34 रनले हराएको छ। आफ्नो पहिलो खेलमा जगदम्बा राइनोजलाई 6 विकेटले हराएको पञ्चकन्याले लगातार दोस्रो जित हात पारेको छ। किर्तिपुर मैदानमा 155 रनको लक्ष्य पछ्याएको कलर्सले 8 विकेट गुमाएर 120 रन मात्र बनाएपछि पहिलो खेल गुमाउनु परेको हो। कलर्सका लागि हिमांशु दत्तले 28, हरिशंकर शाहले 25 तथा कप्तान ज्ञानेन्द्र मल्ल र युगेन्द्र सिंह कार्कीले समान 21 रन बनाउनु भयो। पञ्चकन्याका करण किशिर, शरद भेस्वाकरले 3-3 तथा दिपेन्द्र सिंह ऐरी र सुशील कणेलले 1-1 विकेट हात पार्नुभयो। पहिला ब्याटिङ गरेको पञ्चकन्याले आसिफ शेखको 67 रन, कप्तान शरद भेस्वाकरले 40 रनसँगै निर्धारित ओभरमा 3 विकेट गुमाएर 154 रन बनाएको थियो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानु अघि मुख्य खबर फेरि एकपटक।
सुर्खेतको लेकगाउँमा 50 लाखको लिफ्ट सिँचाइ योजना बन्दै जाजरकोटको सामुदायिक वनमा 590 राउन्ड गोली फेला।
स्थानीय तहको पुनर्संरचनाको प्रक्रिया लम्बिने, डाक्टर गोविन्द केसी 9 पटक अनसानमा।
कोलम्बियामा 52 वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य, अमेरिका र रुसबीच सिरिया विवाद चर्किँदै दुवै आरोप प्रत्यारोपमा।
र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलमा विशाल वारियर्स र पञ्चकन्या तेज विजयी, कप्तान पारस खड्का 1 रनले शतक बनाउन वञ्चित। हवस् अलीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। तबसम्मको लागि मधुबन र दिपेश विदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ बिहानी।